جو افغانستان میں ہے وہ کسی بھی طور پر پاکستان کے اپنے مفاد میں نہیں ہے. لیفٹیننٹ جنرل ریٹائرڈ عبد القیوم کیا کہتے ہیں, آئیے سنتے ہیں.
میرے خیال میں دے شوڈ سٹ ٹوگیدر اینڈ سی کہ دیر از نو کوشچن کہ پاکستان کسی لحاظ سے بھی اپنے افغان بھائیوں کے لیے کوئی مصیبت کریٹ کرتا ہو, اور کیوں کرے گا؟ ہماری اپنی پلیٹ بھری ہوئی ہے, ہمارے اپنے مسائل ہیں. اس بیلٹ کی جو ان کے بارڈرنگ پروونسز ہیں وہاں سے لوگ آ کے پاکستان میں مسائل پیدا کرتے ہیں, اور اس طرح کی ٹیررسٹ کی جو ایکٹیویٹیز ہیں وہ کسی لحاظ سے بھی نہ پاکستان کے مفاد میں نہ ان کے مفاد میں. تو ہمیں واچ فل ہونا ہے, اور یہ ذمہ داری جتنی ہماری ہے اتنی افغانستان کی بھی اور اتنی ہمارے دوستوں کی بھی.
اور اب ہم آپ کو سنواتے ہیں, قومی اسمبلی کی قائمہ کمیٹی برائے امور خارجہ کے رکن ہیں رانا محمد افضل. وہ کہتے ہیں کہ پاکستان کی یہ کوشش ہوگی کہ وہ افغانستان کے تحفظات کو دور کرے. وہ کیا کہتے ہیں, آئیے یہ بھی سنتے ہیں اور اس کے بعد اپنے ماہرین اور تجزیہ کاروں سے رائے لیتے ہیں. معاف کیجیے گا, آپ کو ہم آواز سنوانا چاہ رہے تھے, آواز نہیں آ رہی. وہ یہ کہہ رہے تھے کہ رانا محمد افضل یہ کہہ رہے تھے کہ پاکستان کی یہ کوشش ہوگی کہ وہ افغانستان کے تحفظات کو دور کرے, خاص طور پر جو دہشت گردی کے خلاف جنگ ہے اس کے تناظر میں اگر دیکھا جائے تو پاکستان اور افغانستان کو مل کر کام کرنے کی ضرورت ہے. جیسا کہ صدر اشرف غنی نے اپنے صدارت سنبھالنے کے فوراً بعد اس کا آغاز بھی کر دیا تھا. تو آئیے اب ہم بات کرتے ہیں, ہمارے ساتھ ماہرین ہیں پاکستان سے, محسن رضا خان ہیں, پروفیسر مراد یوسف ہیں, اور لندن سے ہمارے ساتھ دے رہے ہیں میر ویس افغان. السلام علیکم جی.
وعلیکم السلام.
محسن صاحب, پہلے آپ سے میرا یہ سوال ہے, پاکستان کے دفتر خارجہ کے ترجمان قاضی خلیل اللہ نے یہ کہا ہے کہ پاکستان دہشت گردی کے خلاف لڑائی اور شدت پسندوں کو ٹکانے لگانے کے اپنے عزم پر قائم ہے. ظاہر ہے کہ ضرب عزم جو ہے اس سلسلے میں اس کا واضح ثبوت بھی ہے. انہوں نے وہ افغانستان کے صدر اشرف غنی کے اس بیان پر تبصرہ کر رہے تھے جس میں پاکستان سے طالبان کی پناہ گاہوں کے خلاف کارروائی کرنے کو کہا گیا ہے. آپ مجھے یہ بتائیے گا, ہمارے سننے والوں کو یہ وضاحت کیجیے گا کہ پاکستان اور افغانستان کو آنے والے دنوں میں اپنے مشترکہ دشمن یعنی انتہا پسندی اور دہشت گردی سے نمٹنے کے لیے کس طرح کی مشترکہ کوششیں کرنے کی ضرورت ہوگی؟
دیکھیں, اس سلسلے میں پاکستان باقاعدہ کوششیں کر رہا ہے, اور آرمی چیف جنرل راحیل شریف کا کابل کا دورہ ہوا, اس کے بعد افغان صدر اشرف غنی پاکستان آئے. پاکستان اور افغانستان میں جو معاملات آگے بڑھے اس کے نتیجے میں پاکستان نے طالبان کے ساتھ افغان حکومت کے مذاکرات کا مری میں اہتمام کیا, اور اس میں بات چیت کو آگے بڑھانے پر اتفاق بھی ہوا, اور توقع تھی کہ دوسرے مرحلے میں کچھ پیش رفت ہوگی. اس سے پہلے ملا عمر کی ہلاکت کی خبر آئی اور اس کے نتیجے میں یہ مذاکرات جو ہے یہ غیر معینہ عرصے کے لیے ملتوی ہو گئے, اور نئے امیر جو ہیں ملا اختر منصور جو ہیں انہوں نے کچھ جارحانہ رویہ اختیار کیا, جو کہ یقینی طور پر ان کو اپنے جو انتہا پسند طالبان ساتھی ہیں ان کو مطمئن کرنے کے لیے فوری طور پر ایسا ہی رویہ اختیار کرنا ہوگا. لیکن ایک جانب افغانستان کی حکومت یہ سمجھتی ہے اور چاہتی ہے کہ پاکستان جو ہے افغانستان کے طالبان کے ساتھ اس کے مذاکرات کا بندوبست کرے پاکستان میں, اور اس معاملات کو آگے بڑھانے کی کوشش کرے. دوسری جانب وہ اسی بات کو بنیاد بنا کے پاکستان پر یہ الزام عائد کرتے ہیں کہ جی آپ جو ہے طالبان کے خلاف اور انتہا پسندوں کے خلاف مل کر کارروائی کریں. میں سمجھتا ہوں کہ افغان صدر اشرف غنی کے جو معاملات ہیں اس کو ہمیں افغانستان کی سیاست میں اور ان کے حکومت کے اور عبداللہ عبداللہ کی وہاں موجودگی کے حوالے سے اس تناظر میں دیکھنا چاہیے, اور ہمیں پاکستان کو ان کی مدد کرنی چاہیے اور اس حوالے سے جو ان کے تحفظات ہیں ان کو دور کرنا چاہیے. لیکن ساتھ یہ بات بھی طے شدہ ہے کہ کوئی بھی حکومت جو کہ افغانستان میں غیر مستحکم ہوگی, کمزور ہوگی, اور اس کو سیاسی حمایت حاصل نہیں ہوگی, وہ بیساکھیوں کے سارے پہ کھڑی ہوگی, اور اس کو انٹرنل جو پرابلمز ہوں گے اس کے نتیجے میں اس کو یقینی طور پر اس کو کنٹرول کرنے کے لیے اس تمام عناصر کو خوش کرنے کے لیے پاکستان پر الزام تو عائد کرتے رہیں گے, لیکن اس کے نتیجے میں ان کو یہ بھی دیکھنا چاہیے کہ جو پاکستان کے ساتھ ان کے معاملات آگے بڑھے, اور جس طرح پاکستان اور افغانستان دہشت گردی انتہا پسندی کے خلاف آگے بڑھ رہے ہیں, پاکستان نے شمالی بلوچستان میں جو آپریشن شروع کیا ہے اس کا طویل عرصے سے نیٹو اور اتحادی ممالک اور افغانستان مطالبہ کر رہے تھے کہ وہاں پہ افغان طالبان کے ٹھکانے تو پاکستان نے بلا امتیاز ان تمام ٹھکانوں کو اور ان تمام طالبان کو جو ہے وہ نشانہ بنایا اور ان کا صفایا کیا اس حالت میں. جس طریقے سے پاکستان کو ایک کردار ادا کرنے کی ضرورت ہے, اسی طرح افغان حکومت کو بھی ایک بہتر اور مثبت رویہ اختیار کرنے کی ضرورت ہے.
شکریہ محسن صاحب, ہمارے ساتھ ہی ٹھہریے گا. میر ویس افغان صاحب سے ہم بات کرتے ہیں. میر صاحب, گزشتہ دنوں خاص طور پر صدر اشرف غنی نے جب حکومت سنبھالی تو اس کے بعد ایک بڑے اچھے سے دور کا آغاز ہوا, ایسا لگا کہ پاکستان اور افغانستان کے درمیان تعلقات اب بہتر ہو رہے ہیں, لیکن پھر مختلف سطح پر تعاون بھی دیکھا گیا, جیسے کہ محسن صاحب کہہ رہے تھے کہ پاکستان کے آرمی چیف جنرل راحیل شریف نے وہاں کا دورہ کیا, صدر اشرف غنی نے دورہ کیا, پاکستان کے وزیر اعظم کا دورہ بھی وہاں کا رہا, اس کے علاوہ مختلف اعلیٰ سطح کی قیادت کے دورے ہوتے رہے. حالیہ تشدد کے بعد دونوں ملکوں کے درمیان پھر سے کچھ ٹرسٹ ڈیفیسٹ, جس کو کہتے ہیں اعتماد کا فقدان, دیکھا گیا, مس انڈرسٹینڈنگ یا غلط فہمیاں پیدا ہوئی ہیں. آپ کے خیال میں دونوں ملک سنبھل جائیں گے یا پھر جیسے صدر کرزئی کے دور میں تعلقات کافی کشیدگی کا شکار رہے ہیں, صورتحال پھر اس طرف جا رہی ہے؟
میرے خیال سے یہ صرف اشرف غنی احمد زئی نہیں تھا جو انہوں نے پاکستان کے لیے گرین سگنل دیا ہوا ہے یا دیا ہوا تھا, اور شروع میں انہوں نے بہت ہی اچھی تعلقات شروع کی تھی. اسی طرح اس سے پہلے جو حامد کرزئی تھا اس کا بھی یہی سچویشن تھا, شروع میں انہوں نے بہت کوشش کی تھا کہ وہ پاکستان کو اپنی طرف لا دے یا وہ پاکستان کے ساتھ اچھے تعلقات رکھ سکے, لیکن بدقسمتی سے یوں نہیں ہوا. حامد کرزئی کے دور میں بھی اگر آپ لوگ دیکھ لیں, اس وقت میں شاہد تھا اس کا, ایک سال میں بہت ساری دورے آرمی چیف اور انٹیلیجنس چیف کی طرف سے افغانستان کا ہوئے, اس وقت بھی بہت سارے پریزیڈنٹ گئے ہیں وہاں پہ, پرائم منسٹر کئی بار جا چکے ہیں, تعلقات کچھ اچھی موڑ پہ جا رہے تھے, لیکن کچھ یوں ہوا کہ یہ تعلقات پھر سے بگڑ گئے. وہ جب صدر ربانی کی ہلاکت, پرانی صدر ربانی کی جو ہلاک ہونے کی بات تھی, اس کی بات پاکستان اور افغانستان کی وہ اچھے تعلقات بگڑ گئے. اب بات یہ ہے کہ افغانستان اور پاکستان کی درمیان یہ رشتہ اتنی نازک تناؤ سے بنا ہوا ہے کہ وہ کسی بھی چیز پہ, کسی بھی حادثے پہ بگڑ سکتے ہیں. اس بار جب تعلقات میں اچائی سامنے آئے تو ایک بار خوست میں دھماکہ ہوا تھا, وہاں پہ بہت سارے عام لوگ ہلاک ہو گئے, اس کے بعد کئی جگہوں پہ افغانستان میں پبلک کو ٹارگیٹ کیا ہوا. جب سب سے آخر میں جب کابل کی درمیان جب شاہ شہید میں ایک دھماکہ ہوا رات میں, وہ اس میں بہت سارے لوگ ہلاک ہو گئے اور 500 کی لگ بھگ وہ زخمی ہو گئے, تو پھر الزام پاکستان پہ لگ گئے اور اس نے تعلقات کو دوسرے رنگ دلوا دیا اور تعلقات کو چینج ہو گئی. میرے خیال سے اب بھی وقت ہے, اگر پاکستان اور افغانستان اپنا, پاکستان اور افغانستان کی جو حکمران ہے وہ اپنا قبلہ درست کر لے, ادروائز وہاں پہ کچھ اس طرح کی لوگ بھی بیٹھے ہوئے ہیں جو کہ سرسخت پاکستان کے مخالف ہیں, اور پاکستان میں بھی اسی طرح کی لوگ ہیں, پاکستان کی اسٹیبلشمنٹ میں موجود ہے جو افغانستان کے مخالف ہیں اور وہ پرانی سوچ کے قائل ہے. تو اب جو کل اشرف غنی احمد زئی نے جو بیان دیا ہوا ہے, وہ بیان صرف یوں نہیں تھا کہ وہ پاکستان کے لیے کچھ کہہ رہا تھا, اس پہ ایک تو وہاں پہ کابل میں افغانستان کے اندر اس پہ پریشر بہت زیادہ ہے. حامد کرزئی کا جو گروپ ہے یا اس کے علاوہ جو باقی گروپس وہاں پہ موجود ہے, وہ سب لوگ یہی کہتے ہیں کہ پاکستان کے ساتھ اچھی تعلقات پہ گزارا ممکن نہیں ہے. تو اشرف غنی احمد زئی کو یوں چاہ رہا تھا کہ وہ یہی باتیں کر لے اور وہ اپنے لوگوں کی اعتماد بحال کر لے اپنے آپ پہ, جو کہ انہوں نے کیا ہے. دوسری جانب اس طرف سے جو پاکستان کی طرف ہے, اس طرف سے بھی کوئی خاص ریئیکشن سامنے نہیں آیا, تو ہم لوگ یہ سمجھ سکتے ہیں کہ یہ باتیں صرف میڈیا کے لیے تھے. اور اب جب بات ہو رہی ہے کہ کیا ہو جائے گا, میرے خیال سے پاکستان نے گزشتہ 10 مہینوں میں افغان حکومت کو وہی کچھ ڈیلیور نہیں کیا جو افغان حکومت مانگ رہے تھے. ابھی تک پیس پروسیس میں کچھ نہیں ہوا ہے. افغان گورنمنٹ میں شامل کچھ لوگ یہی کہتے ہیں کہ جب صلح کروانے کی بات آئی تو انہوں نے ملا عمر کی ہلاکت کی بات سامنے لائی. اگر ملا محمد عمر 2 سال پہلے ہلاک ہوا تھا تو کیوں अभी तक सामने नहीं आया, क्यों कहीं इस तरह मोड़ आया हुआ है कि वो सामने नहीं आया, इस नाजुक मोड़ पे उसकी मौत का लाने की मकसद क्या था।
अच्छा अफगान साहब, यहाँ पे मेरा एक सवाल आपसे इसी के साथ आगे एक ज़मीनी सवाल मैं आपसे करती चलूँ, क्या आप समझते हैं कि पाकिस्तान का तालिबान के ऊपर इतना असर व रसूख है या इतना इन्फ्लुएंस है उनको, वो कर सकता है कि वो उनको मुज़ाकरात की मेज़ पर ला सके बिल्कुल उसी तरह जैसे कि अफगान हुकूमत चाहती है?
जी बिल्कुल, इसमें कोई शक नहीं कि पाकिस्तान के हाथ है तालिबान के ऊपर, वो तालिबान को सुलह की मेज पे ला सकते हैं। तालिबान में एक छोटी सी ग्रुप था जो पाकिस्तान की बात नहीं मान रहा था, वो जो तोयब आगा है जो मुला मोहम्मद उमर की सेक्रेटरी था, वही एक बंदा था जो बगावत कर चुका है और उन्होंने उसी वक्त भी ये कोशिश कर रहा था और यूँ कह रहा था कि ये पाकिस्तान जो ये उनकी दुश्मन है। बाकी जो तालिबान है क्यों, ये तो सब लोगों को पता है कि पाकिस्तान करवा सकते हैं उनसे बात, पाकिस्तान के अच्छे ताल्लुकात हैं उनके साथ। पाकिस्तान ने पहली बार तालिबान को वो रस्मियत में उन्होंने पहचाना जब उनकी गवर्नमेंट चल रहे थे और तालिबान पाकिस्तान में मौजूद थे, है अभी भी उसकी क्वेटा शोरा, आप लोगों ने देखा कि मुला उमर की जो जगह में जो कोई बंदा आते हैं तो वो पाकिस्तान में मुकर्रर हो जाते, तो इसका मतलब ये है ये अगर ये क्यों।
लेकिन उसके लिए भी तो एक मुतनाज़े बयान आया था वैसा, उसके लिए भी बयान आया था, उन्होंने कहा था कि ये सिर्फ बलूचिस्तान में जो शूरा काउंसिल है उसकी तरफ से नहीं हुआ बल्कि अफगानिस्तान में जो तालिबान की अपनी काउंसिल है उसकी तरफ से ये ऐलान हुआ था। तो इस तरह की बहुत सारी बातें ये तो हैं। हम आगे बढ़ते हैं थोड़ा सा, अमरीका ने कहा है कि खित्ते में हुसूल अमन के लिए पाकिस्तान दीगर मुल्कों के खसूसन अफगानिस्तान से तआवुन कर रहा है और अफगानिस्तान से बैन अल-अक़वामी अफवाज के इनखला के तनाजुर में भी पाकिस्तान का किरदार अहम है। ये बात अमरीका की प्रिंसिपल डेप्टी सेक्रेटरी ऑफ डिफेंस हैं कैली मैक्समन, उन्होंने मंगल के रोज़ पाकिस्तान के सेक्रेटरी दिफा मोहम्मद आलम खटक से रावलपिंडी में मुलाकात के दौरान कही। वो एक वफ्द के हमरा पाकिस्तान में हैं जो पाकिस्तान अमरीका दिफाई मशावरती ग्रुप के सिलसिले में पाकिस्तानी अहदेदारों से मुलाकात करा है और इसमें अमरीका के वफ्द के महकमा दिफा और खारजा के हुकाम शामिल हैं। अफगान साहब मेरे साथ रहिएगा, अभी मुझे आपसे एक सवाल और करना है। मोहसिन रज़ा खान साहब, आप ये बताइएगा कि अमरीका और पाकिस्तान के दरमियान ताल्लुकात बेहतर हो रहे हैं गुज़श्ता कुछ अरसे से और कभी जो गलत फहमियाँ थी वो भी दूर होती नज़र आ रही हैं, अब आने वाले दिनों में आप अमरीका और पाकिस्तान के दरमियान ताल्लुकात की समत क्या देखते हैं?
देखिए, अमेरिका ने भी महसूस किया है कि अफगान मसले के दर पाकिस्तान के किरदार को नज़रअंदाज नहीं किया जा सकता, जैसे कि माजी में पाकिस्तान को बिल्कुल यकलक उठा के साइड पे कर दिया गया था और ये तासर दिया गया कि जी पाकिस्तान चूंकि अफगानिस्तान का दुश्मन है लिहाजा इसका कोई रोल नहीं है। और हामिद करजई ने इंडिया में जो प्रेस कॉन्फ्रेंस की थी उसमें उन्होंने कहा था कि आइंदा जो अफगानिस्तान के मुस्तकबिल में जो किरदार है वो इंडिया का किरदार होगा, तो इस हवाले से फिर उनको अपने मौके पे और अपने तमाम तर बातों पे नज़रसानी करनी पड़ी। जहाँ तक हामिद करजई ग्रुप का ताल्लुक है, मैं समझता हूँ कि वो अभी भी पाकिस्तान के खिलाफ वहाँ पे साजिशें कर रहे हैं, इससे पहले भी वो करते रहे और उनके दौर में कभी भी पाकिस्तान के साथ ताल्लुकात अफगानिस्तान के अच्छे नहीं रहे, जबकि अशरफ गनी के आने के बाद ये मामला बेहतर हुए और पाकिस्तान ने जो सबसे अहम काम किया वो अफगानिस्तान के जो इंतखाबात थे उसके हवाले से वज़ीर आज़म नवाज शरीफ ने ये बिल्कुल वाज हिदायत दी थी कि वहाँ पर किसी ग्रुप की सपोर्ट नहीं की जाएगी और उस इंतखाबी अमल में पाकिस्तान जो है बिल्कुल गैर जानबदार रहेगा। आप जैसे कि आप जानती हैं कि अफगानियों की बड़ी तादाद जो है वो 30 लाख से ज़्यादा अफगान पाकिस्तान में रहते हैं और यहाँ पर भी वो इंतखाबी अमल होता है और पाकिस्तान ने जिस शफाफ तरीके से इस इलेक्शन प्रोसेस को कम्प्लीट करवाया, ख़ुद पाकिस्तान के अपने इंतखाबात पर तो लोग इतराज़ करते हैं लेकिन पाकिस्तान में जो अफगानिस्तान के इलेक्शन हुए थे उस पर कोई इतराज़ नहीं किया जाता। मैं समझता हूँ कि अब ये वक्त है कि अशरफ गनी साहब और बाकी लोग भी इस बात की अहमियत को समझें कि पाकिस्तान में जिस तरीके से शुमाली बलूचिस्तान में तालिबान के उन ग्रुपों के खिलाफ जिसमें हक्कानी ग्रुप भी शामिल है उन्होंने बिला इम्तियाज कार्रवाई की है और किसी को उन्होंने ये आज तक ये तासर नहीं दिया है कि वो हक्कानी ग्रुप को सपोर्ट कर रहे हैं या उसको वो कायम दायम रखना चाहते हैं। और इससे पहले भी ये इत्तलात आई थी कि हक्कानी ग्रुप ने पाकिस्तान के मफादात के लिए के खिलाफ काम किया और पाकिस्तानी तालिबान के अमीर के इंतखाब में उन्होंने मौलवी फजलुल्लाह की हिमायत की। अब जैसे कि आप खुद जानती हैं कि मौलवी फजलुल्लाह जो कि पेशावर में सानिया पेशावर जिसमें स्कूल के सैकड़ों बच्चों को शहीद किया गया था उसके वो जिम्मेदार हैं, उनको अफगानिस्तान में अभी तक पनाह मिली हुई है। अगर अफगान हुकूमत तवक्को करती है कि पाकिस्तान तालिबान के खिलाफ कार्रवाई करे, तो क्या अफगान हुकूमत ने जो पाकिस्तान में के खिलाफ काम करने वाले दहशत गर्द हैं जिसमें मौलवी फजलुल्लाह और उसके साथी शामिल हैं, उनके खिलाफ कुछ कार्रवाई?
दोनों तरफ से ताबुन की ज़रूरत है कि दोनों तरफ से कोशिश की जाए, जैसा कि अभी अफगान साहब भी कह रहे थे कि ये बात बहुत ज़रूरी है कि दोनों मुल्कों की हुकूमतें मिलकर ये फैसला करें कि उन्हें बेहतर तौर पर आगे कैसे बढ़ना है। पहले हम बात करते हैं प्रोफेसर मुराद से और उसके बाद अफगान साहब से एक मेरा और मुझे कॉमेंट लेना है। प्रोफेसर मुराद, आप ये फरमाइएगा कि एक गैर जानबदार मुबसर की हैसियत से आने वाले दिनों में आपके ख्याल में पाकिस्तान और अफगानिस्तान के ताल्लुक किस सम्त में जाएंगे और इसमें अमरीका किस तरह से अपना किरदार अदा कर सकता है?
थैंक यू वेरी मच बजीत, आपने मुझे आज के ज्यादा मौका दिया कमेंट करने का। बिस्मिल्लाहिर्रहमानिर्रहीम, मैं एक बात यहाँ पे जो है ना क्लियर करता चलूँ कि गनी सदर गनी साहब का जो बयान है, उन्होंने जो बयान दिया अभी जो रिसेंटली उन्होंने बयान दिया कि आइंदा जो पीस टॉक होगी उसमें पाकिस्तान को जो है शामिल नहीं किया जाएगा, अगर किसी तरह ब्लेम्स गेम्स अगर होती रही तो इससे तो तालिबान जो है वो और स्ट्रांग हो गए, दहशतगर्द जो है और स्ट्रांग हो गए। मैं ये समझता हूँ कि आइंदा अगर पीस टॉक को कामयाब बनाना है, पाकिस्तान के थ्रू बनाना है, तो ऐसी सूरत में पाकिस्तान को सदर गनी साहब और उनकी काबीना को जो है पॉजिटिवली देखना होगा, ऑप्टिमिस्टिकली इस चीज को देखना होगा। दूसरी सूरत में जो है ये पीस टॉक जो है ना, ये इनका सेकेंड राउंड जो है वो कामयाब होता हुआ दिखाई नहीं दे रहा है अनफॉर्चुनेटली, जबकि ये वक्त की जरूरत है कि ऐसा जो है ना जरूर होना चाहिए, तो अदरवाइज जो है ना ये इसके मसाइल पैदा हो सकते हैं। लेकिन एक चीज और मैं जो है ना यहाँ पे शामिल करना चाहूंगा, ये कहा जा रहा है कि सदर वनी साहब की जानी से ये कहा जा रहा है कि पाकिस्तान ने तालिबान की जो पनाहगाहें हैं उन पर जो है उनको जो है ना कंट्रोल किया जाए, और लफ्ज़ जो है यूज किया जा रहा है कि पाकिस्तान समथिंग कुछ करे। अब 9/11 से इस वक्त पाकिस्तान खुद जो है खुद शदीद दहशतगर्दी का शिकार रहा और लॉट ऑफ एक्शन जो है ना इसको खत्म करने के लिए लिए गए, जिसमें अभी भी हमारा जो है ज़र्ब हज़र चल रहा है, इसी तरह नेशनल एक्शन प्रोग्राम के तहत जो है ना बहुत सारे जो है ना काम हो रहे हैं, और बड़ी एक अजीब सी सूरत हाल सामने आती है कि पाकिस्तान में तो इस वक्त अल्हम्दुलिल्लाह अमन हो गया, अनफॉर्चुनेटली अफगानिस्तान में नहीं है। हमारी ये दुआ है और कोशिश है, हमारी स्टेट की भी ये कोशिश है कि वहाँ पे भी अमन हो, लेकिन उसके लिए एक अहम तरीन चीज़ ये है कि ड्योरा लाइन जो है, जो 1500 माइल की ड्योरा लाइन है उसको टाइट किया जाए। एक अहम नुकता ये भी है कि उसको टाइट किया जाए कि बड़ी आसानी से चाहे वो तालिबान है चाहे वो जो है,
मतलब फिर ये है कि पाकिस्तान से या अफगानिस्तान से जी दर अंदाजी रोकी जा सकती है।
बिल्कुल एग्जैक्टली, वहाँ को 150 रुपए दे के बेजर, ये मैं यहाँ कहना चाहूंगा कि 150 रुपए दे के लोग जो है वो बॉर्डर क्रॉस कर लेते हैं, यहाँ वहां से यहाँ आ जाते हैं, यहाँ से वहां चले जाते हैं। उस बच साहब से मैं ऐसे एक बच्चे को यहाँ अफगान जब इस पे अफगान नाजरीन पे जो एक्शन दिया गया डिस्ट्रिक्ट हरिपुर में, तो एक ऐसे बच्चे को मैंने इंटरव्यू किया उसको बकायदा, जो अफगानिस्तान गया और उज़्बेकिस्तान के बॉर्डर से वहां से वो फिर वापस आया पाकिस्तान, और मैंने उससे पूछा कि क्या तुम्हें किसी ने यहाँ पूछा नहीं है बॉर्डर पे कि तुम कैसे वापस आ गए? तो उसने कहा बॉर्डर क्या चीज है, व्हाट इज बॉर्डर, उसने कहा बॉर्डर क्या है, उसने कहा वहां तो 150 रुपए दें, 200 रुपया दें, बड़ी आसानी से जो है ना आप पाकिस्तान आ
जी प्रोफेसर
ऐसी सूरत में सिर्फ जी
जी जी प्रोफेसर साहब, आप ये कह रहे हैं कि जो सरहद है दोनों मुल्कों के दरमियान उसको उसको निगरानी उसकी करने की ज़रूरत है। ये हमारे साथ तजज़ियाकार और हमारे मुबसर पहले भी बात करते आए हैं कि जब तक इस चूँकि पोरस बॉर्डर्स हैं ये दोनों मुल्कों के दरमियान, तो इनके ऊपर अगर कंट्रोल सख्त हो जाएगा तो काफ़ी मसाइल आपके वहाँ पर ख़त्म हो सकते हैं। मीर वैस अफगान साहब, आप ये फरमाइएगा कि अमरीका पाकिस्तान और अफगानिस्तान के दरमियान ताल्लुकात को बेहतर बनाने और इस्तेहकाम के लिए की जाने वाली कोशिशों में जो तावुन बढ़ाने की बात कर रहा है, उसमें अमेरिका किस हद तक अपना रोल अदा कर सकता है? क्या आप ये देखते हैं, जाहिर है कि अमेरिका की बहुत सारे दिन एंगेजमेंट रही अफगानिस्तान में, पाकिस्तान में भी उसका साथ हमेशा से रहा है गुज़श्ता काफ़ी सालों के साथ, आप इसमें आने वाले दिनों में किस तरह देख सकते हैं? क्या अमेरिका किसी तरह मदद कर सकता है कि दोनों मुल्कों के दरमियान गलत फहमियों को दूर करके एक बेहतर फिजा पैदा की जा सके?
जी, इसमें कोई शक नहीं है कि अमेरिका का किरदार बहुत अहम है, लेकिन एक बात का मेरे ख्याल से जिक्र करना जरूरी है कि अमेरिका अफगानिस्तान में 80 को तो 100 कर सकते हैं, 70 को तो 100 कर सकते हैं, ये मुमकिन नहीं कि वो 40 को भी 100 करवा दें। काम जो है वो हमारी लीडर्स में है, अफगान और पाकिस्तानी लीडरशिप में है। अगर ये लोग चाहें तो वो अमेरिका की बात, अभी तो ये लोग अमेरिका को ये कह सकते हैं, अमेरिका के सामने तो ये लोग एक दूसरे के साथ अच्छे ताल्लुकात रखने की फिर वादे कर लेंगे, लेकिन बदकिस्मती से वो वादे निभाना जो है वो थोड़ा सा मुश्किल है। अमेरिका कब तक इन लोगों को कहें, जाहिर है वो अमेरिकन फोर्सेज वहाँ पे मौजूद है, अमेरिका ने बहुत सारी इन्वेस्टमेंट किया हुआ है अफगानिस्तान में, तो वो तो यही चाहते हैं, या उनकी कम अज कम बज़ाहिर कोशिश तो यूँ है कि अफगानिस्तान में पीस हो, अफगानिस्तान में सुलह हो। लेकिन हमारी जो लीडर्स है, एक तो ये है कि हमारी गवर्नमेंट कोलिशन गवर्नमेंट है अफगानिस्तान में, वो एक कर्जई की तरह गवर्नमेंट नहीं कि वो सब फैसले खुद करवा दें, यहाँ पे तो फैसले दो तरफों से होते हैं। दूसरी जानिब ये है, अगर वहाँ से फैसला दो तरफ से भी हो जाए, यहाँ पे पाकिस्तान में भी देर की वजह से जो कि ये लोग तवज्जो नहीं देते, ना तवज्जो की वजह से वो फैसले फिर हिल जाते हैं, अपनी जगह से हट कर के कोई कुछ और रास्ता पकड़ लेते हैं। और उसका वजह भी ये है कि अफगानिस्तान पाकिस्तान बल्कि खिते में, सिर्फ अफगानिस्तान और पाकिस्तान में तो नहीं, वहाँ पे बाकी इंटेलिजेंस इदारे भी इन्वॉल्व है, वहाँ पे कुछ इस तरह इदारे भी होंगे कि अफगानिस्तान और पाकिस्तान के ताल्लुकात उनके लिए दर्द सर हो, या कोई और मसला हो, या कुछ भी हो। तो मेरे ख्याल से अगर अफगान और पाकिस्तानी हुकाम एक सख्त फैसला ना कर ले, पॉलिसी में चेंजेस ना ला दें, तो ये इस मसले का हल मुमकिन नहीं है। अगर हजार बार भी अमेरिका कह दे तो ये लोग उनके सामने इकट्ठे होकर फिर ये मसला बिगड़ जाएगा। अब वक्त है अफगानिस्तान को भी पाकिस्तान को भी कि वो इस मसले का हल निकाले और वो पॉलिसी के नाते निकाले। मैं माजरत इंतहाई एहतराम के साथ जो मैं प्रोफेसर साहब को रखता हूँ, उसी की ये बात कहना चाहता हूँ कि सिर्फ बॉर्डर्स को बंद होने से ये मसला हल नहीं हो जाएगा। जो लोग काम करवाते हैं, ये बॉर्डर इतना लंबा 2800 किलोमीटर का बॉर्डर है, इसमें ये पूरे के पूरे बंद होना बहुत ही मुश्किल है। दिन में हजारों लोग, 10,000 लोग आते जाते हैं। मेरे ख्याल से अगर पॉलिसी ठीक हो तो पॉलिसी के नाते इसका हल बिल्कुल मुमकिन है। जब भी पाकिस्तान या अफगानिस्तान को इत्मीनान दिया हुआ है, उसी वक्त वो अफगानिस्तान में दहशतगर्दी के हमले कम होते हुई हुई है। अब जब कल मेरी बात हो रहा था कोई अफगान ऑफिशियल से, तो उन्होंने मुझे ये कहा था कि अगर पाकिस्तान चाहिए तो क्यों ना हो जाते। जब पीस प्रोसीजर चल रहा था, पाकिस्तान ने अफगानिस्तान को वादा दिया हुआ था कि आप बेफिक्र है, तो हम लोग बेफिक्र थे और वहाँ पे यहाँ पे हमले कम हो गई। अब फिर जब ताल्लुकात खराब होते जा रहे हैं, यहाँ पे हमले ज्यादा होते, तो इन चीज़ों को मद्देनजर रखकर अफगान हुकाम और अफगान हुआम जो है वो पाकिस्तान पे इल्ज़ाम लगाता है।
बिल्कुल, तो ज़रूरत यही बात इस बात की है कि दोनों मुल्कों के हुकाम को मिलकर, जैसा कि आपने कहा कि लीडरशिप को आगे बढ़कर ज़रूरत है इस बात की कि पॉलिसी के तहत फ़ैसले किए जाएं। बहुत बहुत शुक्रिया, लंदन से मीर व्यास अफगान हमारे साथ थे। अफगान साहब, आपसे मेरी फिर भी बात होगी, आपके वक्त का बेहद बेहद शुक्रिया। तो अब हमारे साथ हैं इस वक्त मोहसिन रज़ा खान और प्रोफेसर मुराद यूसुफ, और हम बात कर रहे हैं ईरान के वज़ीर ख़ारजा के पाकिस्तान के दौरे की, जो कि जल्दी होने वाला है। वज़ारत ख़ारजा के तर्जुमान काजी खलीलुल्लाह ने कहा है कि ईरान के वज़ीर ख़ारजा जवाद ज़रीफ जल्द पाकिस्तान का दौरा करेंगे। उन्होंने वॉइस ऑफ अमेरिका से खसूसी गुफ्तगू में यह भी कहा है कि जवाद ज़रीफ आने वाले दिनों में पाकिस्तान आएंगे, लेकिन उन्होंने इसकी कोई तारीख नहीं बताई है। ईरानी वज़ीर ख़ारजा का गुज़श्ता 2 सालों के दौरान पाकिस्तान का यह तीसरा दौरा है। वज़ारत ख़ारजा के तर्जुमान काजी खलीलुल्लाह ने यह भी कहा है कि ईरानी वज़ीर से दो तरफा ताल्लुकात के अलावा इलाकाई उमूर पर भी बातचीत की जाएगी। उन्होंने भी इस सिलसिले में एक बात कही है, आइए आपको सुनवाते हैं।
इन द कमिंग डेज ही वुड बी विजिटिंग पाकिस्तान, लेकिन एग्जैक्ट डेट नहीं है मेरे पास। बेसिकली तो फोकस बायलैटरल पे ही होता है इन विजिट्स का, एंड ऑब्वियसली वी नॉर्मली वी आल्सो डिस्कस रीजनल इश्यूज एंड इंटरनेशनल इश्यूज ऑफ म्यूचुअल इंटरेस्ट एंड कंसर्न। दिस इज द यू नो स्टैंडर्ड एजेंडा फॉर ऑल बायलैटरल मीटिंग्स।
तो इसमें सबसे ज़रूरी इस वक्त बात जो हम बता रहे हैं वो ये है कि ईरान और 6 आलमी ताकतों के दरमियान जब तेहरान के जौहरी प्रोग्राम पर समझौता तय पाया, तो उसके बाद ईरान के वज़ीर ख़ारजा का ये पाकिस्तान का पहला दौरा है। और मोहसिन साहब, आप ये फरमाइएगा कि ईरान और आलमी ताकतों के दरमियान तय पाने वाले समझौते के नतीजे में ज़ाहिर है कि ईरान पर आयात पाबंदियाँ ख़त्म हो जाएंगी, और इस तरह उसके जो मुख्तलिफ मुल्कों के साथ मुआहदे और समझौते थे उन पर भी काम शुरू हो जाएगा। पाकिस्तान और ईरान के दरमियान भी कई ऐसे मनसूबे रुके हुए हैं पाबंदियों की वजह से, तो इन पर भी तवक्को शुरू है, तवक्को है कि काम जल्दी शुरू हो जाएगा। इस तनाजुर में आप ईरान के वज़ीर ख़ारजा जवाद ज़रीफ़ के दौरे की अहमियत किस तरह से देखते हैं?
देखें, एक तो दौरा उनका जो रिसेंटली हुआ था वो यमन में जो लड़ाई जारी थी उसके हवाले से, और जो पाकिस्तान में एक डिबेट चल रही थी कि सऊदी अरब की सपोर्ट की जाए या ना की जाए, उस दौरान ईरानी वजीर खारजा ने पाकिस्तान का दौरा किया था जबकि पार्लियामेंट का सेशन जो था वो जॉइंट सेशन चल रहा था, और उस दौरान उन्होंने यहाँ पे आकर वजीर आजम से मुलाकात की, वजीर अपने मुशीर खारजा से मुलाकात की और आर्मी चीफ से मुलाकात की। इस दफ़ा भी उनकी जो मुलाकातें शेड्यूल हैं उसमें वो आर्मी चीफ से भी मिलेंगे, उसमें वो मुशीर खारजा से भी मिलेंगे और वजीर आजम और सदर से भी उनकी मुलाकात मतवक़ो है। मैं समझता हूँ कि पाकिस्तान और ईरान के दरमियान जो गैस पाइपलाइन का मुआहदा था उसको भी ना सिर्फ बढ़ोतरी मिलेगी बल्कि उसके अलावा भी दीगर कई मुआहदे जो हैं वो तवक्को किए जा रहे हैं कि दोनों ममालिक के दरमियान बिजली की ख़रीदारी का भी मसला हो सकता है और पाकिस्तान जो है वो ईरान से 3000 मेगावाट बिजली ख़रीद सकता है, क्योंकि पाकिस्तान का जो बिजली का बहरान है हुकूमत की भरपूर कोशिश और मुसलसल मेहनत के बावजूद वो इसको 2018 तक हल करने में कामयाब नज़र नहीं आ रही, इसलिए वो चाहती है कि ईरान से अगर उसको सस्ती बिजली मिल जाए और सस्ती ना भी मिले लेकिन बिजली मिल जाए तो उसके काफ़ी मसाइल हल हो सकते हैं और मुल्क में जो इंटरनली उनके ऊपर दबाव है वो ख़त्म हो सकता है, सियासी दबाव भी, और मईशत को भी ना सिर्फ उससे तकलीफ मिल सकती है। इसी तरीके से ईरान से LPG मंगाने और पेट्रोल मंगाने के मामला भी आगे बढ़ सकते हैं। पाकिस्तान और ईरान के दरमियान जो है वो ज़्यादा फासले नहीं हैं, ज़मीनी रास्ते से भी ये पेट्रोलियम मसनूआत जो है पाकिस्तान में इम्पोर्ट की जा सकती हैं। इसके साथ साथ पाकिस्तान और ईरान के टेररिज्म के हवाले से भी कई मामला जो हैं वो एक दूसरे के साथ वो मुंसलिक हैं। पाकिस्तान और ईरान की सरहद पर कुछ दहशत गर्द ग्रोह काफ़ी अरसे से काम करते रहे हैं और उनकी एक्टिविटीज़ के हवाले से दोनों ममालिक के दरमियान बातचीत होती रही है और तवक्को है कि इस हवाले से मजीद बातचीत भी इस दौरे के दौरान होगी।
बहुत बहुत शुक्रिया मोहसिन रज़ा खान हमारे साथ थे। मोहसिन साहब आपसे मेरी फिर भी बात होगी, आपके वक्त का बेहद शुक्रिया। प्रोफेसर मुराद एक क्विक कमेंट करिएगा फिर उसके बाद हम अपने अगले प्रोग्राम की सेगमेंट जो अकलियतों का दिन है उस पर भी आप से मुझे बात करना है, तो ये आप बताइएगा कि ईरान खित्ते में अमन के क्याम के लिए खसूसन पाकिस्तान और अफ़गानिस्तान के दरमियान ताल्लुक को बेहतर बनाने में कितना अहम रोल अदा कर सकता है, क्विक कॉमेंट।
नो डाउट कि ईरान जो है ना इसमें बहुत अहम जो है ना रोल प्ले कर सकता है, लेकिन उसके साथ जो है शर्त यह है कि प्रेशर जो है पाकिस्तान पे जो प्रेशर है उसको कम किया जाए। अगर पाकिस्तान पे ऑलरेडी इससे जो है ना अभी जो दौरा होना हुआ है, मैं इस पर थोड़ा सा शॉर्टली जो है ना एक मिनट आपने जरूर करना चाहूंगा, जो अभी ये दौरा मुतवक्को है ईरान के वजीर खारजा का, ये मजीद पाकिस्तान पे जो है ना प्रेशर एक डाला जा रहा है, क्योंकि एक जानब जो है यमन के हवाले से ये बात होनी है कि यमन सऊदी अरब ये कह रहा है कि जो है ना मिलिट्री फोर्स और अपनी जो है ना फोर्सेज जो है ना ये लाजमी जो है ना पाकिस्तान जो है ना यमन में भेजे, हमारे इतिहाद में शामिल हो। ईरान की जानिब से ये प्रेशर है कि पाकिस्तान उसमें ना शामिल हो। मैं तो समझता हूँ कि पाकिस्तान को जो है ना एयर से जो है ना बिल्कुल न्यूट्रल खारजा पॉलिसी जो है ना वो अपनानी चाहिए। इसी से जो है ये तमाम मसाइल, चाहे तालिबान के हवाले से पीस तालिबान का इशू हो या जो है ना कोई और इशू, ये तमाम इशू तभी हल हो सकते हैं कि पाकिस्तान जो है स्विट्जरलैंड की तरह, लाइक जिस तरह
यूरोप अपनी पॉलिसी खुद मुरतब करे,
न्यूट्रल पॉलिसी एग्जैक्टली
न्यूट्रल पॉलिसी,
कोई इस कदर प्रेशर है कि इंडिया से प्रेशर डू मोर,
जी जी जी
यूएस से प्रेशर डू मोर,
तो इस दबाव से हट के पाकिस्तान को काम करने की जरूरत है।
एग्जैक्टली एग्जैक्टली, अदरवाइज तो हम जो है ना बहुत गलत सिचुएशन में जाना पाकिस्तान जो है ना वो घेरा चाह चुका है।
अच्छा अच्छा जी, अब हम जी जी प्रोफेसर मुराद बहुत बहुत शुक्रिया आपका, लेकिन एक हम कमेंट आपसे लेना चाहेंगे। आज पाकिस्तान में 11 अगस्त को मुल्क में आबाद गैर मुस्लिम आबादी यानी अकलियतों का दिन मनाया जा रहा है। 11 अगस्त 1947 को कायदे आजम ने पहली आयन साज असम्बली से ख़िताब करते हुए कहा था कि पाकिस्तान के तमाम शहरी रियासत की नज़र में बराबर हैं और अपनी इबादत गाहों में जाने के लिए आज़ाद हैं। इस दिन की मुनासबत से वज़ीर आज़म पाकिस्तान ने भी माशरे में अकलियती बरदरी के किरदार को सराहा है और पाकिस्तान में आबाद तमाम गैर मुस्लिम बरदरियों के हकूक़ के तहफ़ुज़ के लिए हुकूमत के अज़्म का इजहार किया है। इस मौके पर सिंध से ताल्लुक़ रखने वाले हिंदू बरदरी के नुमाइंदे और रुकन कौमी असम्बली हैं डॉक्टर रमेश कुमार वनकवानी, उन्होंने वॉइस ऑफ अमेरिका से गुफ्तगू करते हुए कहा है। आइए उनका मुख्तसर बयान सुनाएं और फिर आपसे कमेंट लेते हैं। आ, ہمیں افسوس ہے کہ یہ آواز آپ نہیں سن رہے, لیکن ہم آپ کو بتاتے ہیں کہ ڈاکٹر رمیش کمار وانکوانی نے کیا کہا. انہوں نے یہ کہا وائس آف امریکہ سے جب گفتگو کی, آپ دیکھ سک رہے تھے کسی وجہ سے تکنیکی وجہ ہے کوئی جو کہ آواز آپ تک نہیں پہنچ رہی تھی, وہ یہ کہہ رہے ہیں کہ پاکستان کے جھنڈے میں سفید رنگ اقلیتوں کی نمائندگی کرتا ہے, جس کا مطلب یہ ہے کہ وہ اپنے مذہب اور روایات پر عمل کرنے کے لیے آزاد ہیں. لیکن وہ یہ بھی کہتے ہیں کہ پاکستان میں کمزور طبقات کے حقوق کے لیے انسانی سطح پر خلاف ورزی بھی ہو رہی ہے, جن میں اقلیتیں بھی شامل ہیں, اور ان سے نمٹنے کے لیے مزید اقدامات کرنا ہوں گے. تو پروفیسر مراد, چونکہ ہمارے پاس ٹائم نہیں ہے, ہم اس بحث میں تو ظاہر ہے کہ یہ ایک لمبی بحث ہے کہ کون کون سے حقوق کی خلاف ورزیاں ہو رہی ہیں, آپ یہ بتائیے کہ انسانی حقوق کے تحفظ کے لیے مزید کیا اقدامات اٹھانے کی ضرورت ہے.
دیکھیے, اس میں جو مین چیز ہے جو میں یہ سمجھتا ہوں, ایک اہم ترین جو ایشو جو ہے نا وہ سمجھا جاتا ہے وہ بلسمی لا کے حوالے سے جو ہے نا, سب سے زیادہ اقلیت جو جس چیز کو اٹھاتے ہیں جس پہ بات کرتے ہیں وہ بلسمی لا, وہ یہ کہتے ہیں کہ کس کا, ان کا یہ کہنا ہے کہ کس کا مس یوز ہوتا ہے جس کی وجہ سے جو ہے اقلیتوں کے جو ہے نا حقوق کا جو ہے پامالی ہو رہی ہے. ایک اہم چیز ہے یہ, وہ اس کا تذکرہ کریں. ادروائز تو اگر ہم پاکستان کے کانسٹیٹیوشن کو دیکھیں اس میں یہ لا موجود ہے, اور ان پریکٹس کی چیزوں کو دیکھیں تو یہاں پہ اقلیتوں کو جو ہے نا بہت سے حقوق جو ہے نا وہ حاصل ہیں. ایون قائد نے جو ہے نا, قائد نے آپ نے جیسے فرمایا, بالکل قائد نے یہ فرمایا تھا کہ ہمیں جو ہے اپنی تمام رنجشیں جو ہے نا, جس وقت پاکستان بنا تو یہ کہا کہ سابقہ تمام رنجشیں جو ہے نا وہ ختم کر دینی چاہیے, انہیں بلا دینا چاہیے, اب ہم ایک قوم ہیں. یہ نہیں کہا کہ یہاں کوئی ہندو یا جو کرسچن یا مسلم جیسی کوئی چیز نہیں, انہوں نے کہا ہم جسٹ ایک قوم ہیں اور اس یہ ملک سب کا ملک ہے, اور انہیں تمام تر وہ حقوق جو ایک مسلمان کو یہاں حاصل ہے وہ جو ہے نا
تمام اقلیتوں کو بھی حاصل ہے,
اور یہ ان کا رائٹ ہے. یونیورسل ڈیکلریشن آف ہیومن رائٹس جو ہے اس کے حوالے سے بھی ان کا رائٹ بنتا ہے, آرٹیکل 2, آرٹیکل 16, آرٹیکل 18 جو ہے نا یو ایٹ ایچ آر کا جو ہے یونیورسل ڈیکلریشن آف ہیومن رائٹس کے حوالے سے, ان کے بھی یہ بھی ان کے رائٹس جو ہے نا بین الاقوامی طور پہ بھی ان کے جہاں پہ یہ رائٹس ہے, اور انہیں یہ ہاں یہ کہنا کہ وہ انجوائے نہیں کر رہے, وہ انجوائے نہیں کر رہے ان رائٹس کو اور جو ہے نا باقی مسلم کر رہے ہیں, تو پھر ہم یہ کہتے ہیں کہ ان کی جو ہے نا بات میں جو ہے نا بہت وزن ہمیں دکھائی گیا ہے. لیکن سچویشن تو یہ آپ کے سامنے ہے کہ خود اٹ سیلف جو ہے نا باقی جو میجورٹیز ہیں ان کو بھی جو ہے ان کے لیے بھی دہشت گردی اور دیگر جو ہے
مزید اقدامات کرنے کی ضرورت ہے. پروفیسر مراد ہمارے ساتھ تھے, مراد یوسف زئی ہمارے ساتھ تھے. پروفیسر صاحب آپ کا بہت بہت شکریہ, آپ سے میری ملاقات پھر بھی ہوگی اور بات ہوگی پروگرام میں, تو آپ کے وقت کا, آپ کے کامنٹس کے لیے ہم بے حد شکریہ ادا کرتے ہیں. اپنے پروگرام کی اگلی سیگمنٹ کی طرف ہم چلیں گے, لیکن ایک چھوٹا سا وقفہ لیتے ہیں اور اس کے بعد ہمارے ساتھ ہیں یہاں امریکہ سے عارف انصار اور لندن سے ہمیں جوائن کر رہے ہیں منظر وسیم صاحب. ایک چھوٹا سا وقفہ, اس کے بعد واپس ہوتے ہیں.
What's up, Pakistan? کیا سین ہے پاکستان, جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام پیش کیا جا رہا ہے جہاں رنگ, اور اب وقت ہوا ہے کہ ہم بین الاقوامی خبروں پہ نظر ڈالیں. مشرق وسطی سے ہم آغاز کرتے ہیں. جیسا کہ ہم نے بتایا, یہاں امریکہ سے ہمارے ساتھ ہیں پولی ٹیک کے سینئر ریسرچر ہیں اور ایگزیکٹو ہیں عارف انصار صاحب, اور لندن سے ویسٹرن افیئرس کے ایڈیٹر ہیں منظر وسیم صاحب. السلام علیکم جی. عارف انصار صاحب, عراق میں بڑے پیمانے پر سیاسی تبدیلیاں کی جا رہی ہیں. وزیر اعظم حیدر البادی نے ملک کے نائب صدر اور نائب وزیر اعظم کے عہدوں کو ختم کرنے کی تجویز دی ہے, اور دراصل یہ تجویز بدعنوانی کو روکنے اور حکومت کی کارکردگی کو بہتر بنانے کے سلسلے میں کی جانے والی جو بڑی پیمانے پر اصلاحات وہ کر رہے ہیں ان کا ایک حصہ ہے. تو آپ سے میرا سوال یہ ہے کہ ہمارے سننے والوں کو بتائیے کہ عراق میں ہونے والی یہ تبدیلیاں, جو سیاسی تبدیلیاں ہیں, کتنی مؤثر اور دور از ثابت ہوں گی, اور کیا واقعتاً یہ ممکن ہے کہ عراق میں ان سیاسی تبدیلیوں کی وجہ سے یکجہتی کی فضا کو پیدا کیا جا سکے؟
جی شکریہ بیجت. یہ پروسیس چل رہا ہے عراق میں, اور میرا خیال ہے یہ سمجھنا ضروری ہے کہ اس وقت انہوں نے یہ اقدام کیوں لیے ہیں, اور اس میں میرا خیال یہ بات ضروری ہے کہ ان کی حکومت انڈر پریشر تھی, वह बहुत सारे महाजों पे लड़ रही है। जाहिर बात है, एक तो सिक्योरिटी एस्पेक्ट है जो दाइश या आईएस के खिलाफ एक्सट्रीमिज्म से रिलेटेड जो जंग है, ऑब्वियसली सबसे ज़्यादा तवज्जो दूसरी तरफ है। लेकिन दूसरी तरफ ये है कि जो आवाम भी है उनको बिजली की फराहमी और दूसरी सहूलतों की फराहमी जो है वो भी अपनी जगह है, और उसमें नाकामी नज़र आई। तो उस वजह से जो है कि गुस्सा बढ़ रहा है इराक में कि जो वहाँ हालात थे वो ख़राब होते हुए नज़र आए, और उनके ऊपर मज़ीद प्रेशर पड़ा उनकी हुकूमत पे कि वो अगर गवर्नेंस की तरफ डिलीवर ना करें, नहीं करेंगे, तो वो फिर किस तरीके से उनकी हुकूमत की क्रेडिबिलिटी बाकी रहेगी। तो ये मेरा ख्याल में इराक की सिचुएशन जो है वो यूनिक नहीं है, मतलब यहाँ पर काफ़ी आप कह सकते हैं कि एस्केलेटेड लेवल पे है, लेकिन काफ़ी ममालिक में ये वाली सिचुएशन नुमाया है कि सिक्योरिटी और इकोनॉमिक गवर्नेंस के जो इश्यूज हैं वो एक दूसरे के साथ जुड़े हुए हैं। अगर आप गवर्नेंस अच्छी नहीं करेंगे, लोगों को सहूलत फराहम नहीं होगी, तो सिर्फ सिक्योरिटी पे तवज्जो देने से तो उनके जो इल्ज़ाम हैं या गिले हैं वो ख़त्म नहीं होते। तो इराक भी जो है इसी प्रेशर के अंदर है कि अच्छा, इतनी हायरार्की की क्या ज़रूरत है, वो डिलीवर क्या कर रहे हैं, मसाइल ख़त्म क्यों नहीं हो रहे। तो उन्होंने ज़ाहरी बात है दिखाने के लिए, अच्छा सेक्टेरियन टेंशन अपनी जगह हैं, तो कुछ ना कुछ इकदाम तो लेने थे, और वो ये जो उन्होंने लिए हैं उससे जाहिर होते हैं। अब ये किस हद तक डिलीवर करते हैं, मेरा ख्याल है इसमें डिफ़िकल्टीज हैं। हमने माजी में भी ये प्रोसेस चल रहे हैं, बातें करते हैं, कुछ स्टेप्स होते हैं, क्योंकि सिक्योरिटी का इतना पैरामाउंट कंसर्न है और इतनी वो रिसोर्सेज ले जाता है कि किसी भी हुकूमत के लिए गवर्नेंस करना बड़ा मुश्किल हो जाता है।
शुक्रिया, हमारे साथ रहिएगा आरिफ साहब। मंजर, आप ये बताइएगा कि इराक के मशर की सूबे दियाला में पीर के रोज़ शाम को देर गए एक बहुत बड़े दो खुद बम हमलों के, कम से कम दो खुदकुश बम हमले हुए हैं, और उसमें दर्जनों अफराद जो हैं वो ज़ख्मी भी हो गए हैं। तो दाइश ने ट्विटर पर एक बयान दिया और इन हमलों की जिम्मेदारी भी कबूल कर ली है। तो दाइश इराक में अभी तक भरपूर कार्रवाइयाँ करने में कामयाब है, जैसा कि अभी आरिफ अंसार साहब भी इसकी बात कर रहे थे। तो इस पेशकदमी को रोकने के लिए क्या इकदाम दरकार हैं दाइश के खिलाफ, अमरीका की क्यादत में बैन अवी इतिहाद के और ख़ुद इराक की अपनी हुकूमत के? मंजर वसीम साहब सुन रहे हैं।
37 के करीब लोग मरे और बेतहाशा 80 के करीब जख्मी हुए, और आईएसआईएल जो है इस वक्त तकरीबन 1/3 इराक और 1/3 ही सीरिया के ऊपर वो कब्जा करके बैठे हुए हैं। इसके बावजूद के मगरबी मुल्कों की एयरफोर्स जो कि काफी स्ट्रॉन्ग है, और ईरान की भी रेवोल्यूशनरी गार्ड्स और शिया जो मिलिशियाज हैं और कुर्द, ये सब मिलके उनसे लड़ने की कोशिश कर रहे हैं, लेकिन उनको ज्यादा नुकसान नहीं पहुंचा सके। दियाला प्रोविंस का जिस तरह स्विच ओवर हुआ था, पहले उन्होंने कब्जा किया और फिर वो विदड्रॉ करके वहां से, लेकिन आईएसआईएल को अगर वैसे देखते हैं तो वो कुछ वीक होते हुए खास नजर आ नहीं रही सिनेरियो में। और इट्स ऑब्वियस बात ये है कि जो इमेज डेवलप हो रहा है और वो गलत था कि जब इनके ऊपर अटैक करना शुरू किया तो इसमें कोई सिग्निफिकेंटली बड़ी कोई सुन्नियों की प्रेजेंस नहीं थी, ना आर्मी, ये जो आर्मी अटैक कर रही है आईएसएल के ऊपर, तो उसकी वजह से ये एक्सपेक्टेड था कि ऐसे रिजल्ट होगा। और जो सबसे बुरा कॉम्बिनेशन मेरी नज़र में हो सकता था कि शिया आर्मी मलेशिया जो है वो लड़ रही है और ऊपर से मगरबी ममालिक के हवाई जहाज में वो बॉम्बिंग कर रहे हैं, तो वो उनको एक बहुत एक प्रोपोगेंडा के लिए अच्छी एक चीज मिल गई, जिसकी वजह से उनके जो रैंक्स हैं वो और भी ग्रो किया और उनको प्रोबेबली फंडिंग भी और ज्यादा मिलनी शुरू हो गया आईएसएल को इस रीजन की वजह से। तो ये जो कॉम्बिनेशन बनाया था मगरबी ममालिक ने, एक तो इसको मगरबी ममालिक शायद ना खत्म कर सके आईएसएल को शिया मलेशिया के साथ मिलके, मेरे ख्याल में खत्म करने के लिए आज से कुछ 2-2.5 साल पहले जब भी ये प्रॉब्लम शुरू हुए थे तो उस वक्त भी ये डिस्कशन हुई थी, तो ये आइडेंटिफाई किया गया था कि अगर इसको खत्म करना है इसराइल को तो उस एक ही सूरत में किया जा सकता है कि सुनियों की कोई आर्मी हो,
ग्राउंड फोर्सेस,
और जी और ग्राउंड फोर्सेस, और वो आके इनके ऊपर अटैक करेंगी, तो तभी दैट मीन्स के तुर्की और पाकिस्तान और इजिप्ट, यही हैं तीन बड़े मुल्क हैं जिनके पास बड़ी आर्मीज हैं, जब तक इनकी इन्वॉल्वमेंट डायरेक्टली नहीं होगी तो बहुत मुश्किल होगा कि आईएसआईएल को कम्प्लीटली ख़त्म किया जा सके।
अच्छा आरिफ अंसार साहब, हम यमन की भी कुछ बात करते हैं। यमन में हुकूमत के हामी कबायली जंगजुओं और फौजी दस्तों ने वस्ती सूबे के कुछ 4 जिलों पर फिर से कब्जा कर लिया है, और इलाके पर काबिज जो हूती बागी हैं और वो दारुल हुकूमत सना की طرف پسپا ہو رہے ہیں جہاں پہ وہ پہلے ہی سے کنٹرول انہوں نے کیا ہوا ہے. گزشتہ دنوں میں یہ بھی ہوا کہ یمن کی جو سعودی عرب میں جلا وطن حکومت مقیم ہے اس کے کچھ عہدیداروں کی واپسی کی بھی خبر سامنے آئی ہے. یمن میں اس تناظر میں اب صورتحال کا تجزیہ آپ کس طرح سے کریں گے؟
جی کچھ لگتا ہے کہ اب بات آگے بڑھ رہی ہے اور جو سعودی ریلیٹڈ فورسز ہیں وہ اب اپنے لیے جگہ وہاں بنا رہی ہیں. شروع میں جو تھیں مشکلات تھیں, لیکن یہ ہمیں دیکھنا ہوگا کہ ہم اسے ایک بڑے پروسیس کے اندر, اس تصویر کے اندر اس کو دیکھیں بجائے اس کے انڈیویجولی دیکھیں کہ جو ایک بڑھتا ہوا فینومینن ہے یمن سے ریلیٹڈ. کوشش تو میرا خیال یہی ہے کہ جو جس طرف یہ رجحان اب چل رہا ہے کہ وہاں پہ ایک جو ہادی صاحب کی حکومت ہے اس کو سعودی عرب سے ٹرانسفر کر کے یمن میں ڈال دیا جائے تاکہ وہ اس کی کریڈیبلٹی میں اضافہ ہو. کیا یہ جو ہے مسئلے کا حل بنائے گی, اس کے بارے میں کچھ نہیں کہا جا سکتا. ہم نے دیکھا ہے کہ سعودی عرب کے اندر بھی جو ڈسٹیبلائزنگ افیکٹس ہیں وہ بڑھ رہے ہیں, اور دو کے جو ریسنٹ ایونٹس ہوئے ہیں وہاں پہ وہ داعش نے رسپانسبلٹی لی ہے. لیکن یہ کہنا قبل از وقت ہے شاید کہ اس کے تانے بانے یمن سے ریلیٹڈ جو حالات ڈیولپ ہو رہے ہیں اس سے کتنے ہیں یا نہیں ہیں. لیکن یہ کہنا کہ وہاں اگر ہادی صاحب کی حکومت بن جاتی ہے, جو ریسنٹ ڈیولپمنٹ جس کا آپ نے ذکر بھی کیا اس کی وجہ سے بنا دی جائے, تو اس سے پورا مسئلہ حل ہو جائے گا, وہ کہنا میرا خیال ابھی پری میچیور ہوگا. وہاں پہ جو اب جس طرح آپ کو پتہ ہے کہ ایران کا بھی انفلوئنس ہے, اور ایران جو پروپوزل دے رہا ہے وہ فرق ہے. کیا اس میں واقعی ایک کولیشن بنانا پڑے گا, یونٹی گورنمنٹ بنانی پڑے گی کہ نہیں, ہادی صاحب کی گورنمنٹ جو ہے وہ قابو پا لیں گی سچویشن پہ اور اپنی حکومت کو ریسٹور کر لیں گی اور ایسی یونٹی گورنمنٹ کی ضرورت نہیں پڑے گی. تو یہ ابھی دیکھنا باقی ہے کہ یہ آل دو کے سکسیسز ہوئی ہیں کتنی دیر آمد ثابت ہوں گی.
اچھا منظر, آپ یہ بتائیے گا کہ مشرق وسطی کے بعض ماہر ہیں اور بعض تجزیہ کار وہ یہ کہتے ہیں کہ ہوتی باغی جن کے خلاف اس وقت یہ سارا معاملہ چل رہا ہے ان کو اقتدار میں شامل کرنا ضروری ہوگا, کیونکہ انہیں مکمل طور پر آپ نظر انداز نہیں کر سکتے, اور ان کے اس طرح ان کے ساتھ برسرے پہ کار رہتے ہوئے ظاہر ہے کہ ہادی صاحب کی حکومت چاہے جیسے کہ عارف صاحب بھی کہہ رہے تھے کہ اس کے مستحکم ہونے کی کیا صورت ہو اس کے بارے میں بھی کچھ نہیں کہا جا سکتا. تو منصور ہادی ربو کی حکومت کے مذاکرات کے لیے ہوتیوں کے ساتھ کیا امکانات ہیں, کیونکہ پچھلے دنوں تو ظاہر ہے یہ مذاکرات ہوئے اور ان میں کسی طرح کی کوئی کامیابی نہیں ہوئی کیونکہ ان دنوں ہوتی بہت تیزی سے آگے بڑھے تھے, لیکن اب یہ جو پسپائی ہے کیا اس کے پیش نظر اس کے تناظر میں یہ ممکن ہے کہ بات چیت کا معاملہ کوئی سامنے ہو سکے اور طے ہو سکے کسی طرح سے؟
یہ ایک تو یہ چیز ہمیں ذہن میں کرنی چاہیے کہ جو ہوتی تھے وہ ایکچولی ان کا یہ ایریا نہیں ہے, وہ تھوڑا سا سنا اور اوپر کی طرف ان کے جو ہیں نارتھ کی طرف زیادہ ان کا ریجن اور ایریا بنتا ہے. تو یہ جو نیچے آ کے انہوں نے ساؤتھ کے اندر جو بھی کیا تھا یہ اوور اسٹریچ ہو گئے تھے, اور ڈیفینیٹلی ہولڈ کرنا اپنے بیس سے اتنی دور ان کے لیے پاسبل نہیں تھا, یہ تو پریکٹیکلی میں آپ کو بتا رہا ہوں, تو پاسبل نہیں تھا کہ زیادہ دیر ہولڈ کر پاتے. اب اگر یہ لے آتے ہیں اپنی گورنمنٹ جو سعودی کی پرو سعودی گورنمنٹ کو بٹھانے کے لیے ان کے کیپٹل میں, تو پرابیبلی اس کو تو ہولڈ کر لیں گے, لیکن یہ بہت کلیئر کر نظر آ رہا ہے کہ انلیس کہ اس کا کوئی پولیٹیکل سولوشن نکلے تو یہ کنٹری پھر سے جس طرح نارتھ اور ساؤتھ میں ڈیوائڈ تھا ویسا ہی تقریباً انہی لائنس کے اوپر ہو سکتا ہے کہ یہ پھر سے ڈیوائڈ ہو جائے اور مصیبتیں بنے. لیکن طریقہ آگے چلنے کا میرے خیال میں یہی ہے کہ دونوں سیکشنز کو کسی طریقے سے بٹھایا جائے اور ٹیبل کے اوپر بیٹھ کے ایک پولیٹیکل سولوشن نکالا جائے. اگر پولیٹیکل سولوشن نہیں نکالا اس کا تو موسٹ پروبیبلی ایک ڈیوائیڈ سی بن جائے گی یا ایک وار جو سول وار ٹائپ کی چیز ہے وہ چلتی رہے گی لو انٹینسٹی کی.
اچھا مزا بات ساتھ رہے گا. ہم بات کرتے ہیں ترکی کی فوج نے یہ بتایا کہ اس کے لڑاکا طیاروں نے ملک کے جنوب مشرقی حصے میں کرد باغیوں کے 17 ٹھکانوں کو نشانہ بنایا ہے. یہ منگل کو ایک بیان اس میں جاری ہوا ہے, اور یہ حملوں کا ہدف ایران اور عراق کی سرحد کے قریب واقع صوبہ حکاری میں کردستان ورکرز پارٹی یعنی پی کے کے ٹھکانے تھے. ان فضائی کارروائیوں سے ایک روز پہلے پڑوسی صوبے شرناک میں باغیوں کے مشتبہ حملے میں کم از کم 4 پولیس اہلکار ہلاک ہو گئے تھے, اور رات کو دیر گئے باغیوں نے ایک فوجی چیک پوسٹ پر حملہ کر کے ایک ترکی فوجی کو بھی ہلاک کیا تھا. امریکہ اور یورپی یونین نے گزشتہ ہفتے بھی ترکی سے مطالبہ کیا تھا کہ وہ کردوں پر بمباری سے گریز کرے. ان کا کہنا تھا کہ کسی بھی ملک کو اپنا دفاع کرنے کا حق تو حاصل ہے, لیکن اس کے بارے میں رد عمل مناسب ہونے کی ضرورت ہے. اور امریکی محکمہ خارجہ نے یہ کہا ہے کہ پی کے کو چاہیے کہ وہ تشدد کا راستہ روک کر ترکی کے ساتھ امن بات چیت شروع کرے. تو عارف انصار صاحب آپ مجھے یہ بتائیے گا کہ ترکی اور پی کے 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 درمیان, ظاہر ہے کہ ہم پچھلے پروگرام میں بھی بات کر رہے تھے کہ ایک اور محاذ ترکی نے اپنا یہ کھول لیا ہے کردوں کے ساتھ یہاں پر کرتے ہوئے, جس کی وجہ سے کچھ اور مسائل کا سامنا اس کو ہو سکتا ہے. آپ سمجھتے ہیں کہ پی کے کے اور ترکی کی حکومت کے درمیان کسی بھی طرح کے امن مذاکرات اور بات چیت کا امکان ہے, یا کسی طرح سے کوئی پھر سمجھوتا طے پا سکتا ہے ان کے درمیان؟
میرا خیال میں اس میں سمجھنے کے لیے ضروری ہے کہ ہم اس پس منظر کو سمجھے کہ ترکی جو ہے وہ کیوں پی کے 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 خلاف کیا ہے, اور ان کو کس وجہ سے خطرہ ہے, اور وہ یا پی کے کے سے یا جو سیریا میں کرد ہیں وائی پی جی یا دوسرے جو کرد ایلیمنٹس ہیں ان سے وہ کیوں اتنا پریشان ہیں. آپ کو جس طرح پتہ ہے کہ ان ماضی میں بھی اگریمنٹ رہا ہے, اور اس کی ایک دفعہ اس موقع پہ لگتا ہے کہ اس کی خلاف ورزی کی جا رہی ہے. اس میں سب سے بڑی پریشانی جو ہے ترکی کی وہ یہ ہے کہ یہ جو کرد ایلیمنٹس ہیں کہیں آگے جا کے اتنے اسٹرانگ نہ ہو جائیں کہ وہ اپنا علاقہ مانگیں یا اپنے لیے انڈیپینڈنس کا مطالبہ کر دیں اس علاقے میں اپنے لیے کوئی ملک, جس کی ماضی میں بھی تانے بانے رہے ہیں. اور اس کا ساتھ جڑا ہوا ایلیمنٹ یہ بھی ہے کہ کرد ایلیمنٹ جو ہیں وہ آئی ایس یا داعش کے خلاف سب سے افیکٹو ثابت ہو رہے ہیں جنگ میں, تو اس وجہ سے ان کو مغرب کی بھی حمایت حاصل ہے, اور مغرب کی طرف سے بھی ایسے بیانات آئے ہیں کہ کرد کیونکہ اتنا سپورٹ کر رہے ہیں آئی ایس کے خلاف جنگ میں مدد کے لیے کہ وہ ان کی اسپریشنز کا فیوچر میں خیال رکھا جائے گا. اب کرد کی اسپریشنز تو ہم سب کو پتہ ہے کہ کیا ہے, اچھا وہ اسپریشنز کرنٹ جو اسٹرکچر ہے اس میں کس طرح سے فلفل کیا جائے گا؟ تو ظاہری بات ہے کہ ترکی کی جو تشویش ہے ایک طرف سے داعش سے ہے, ایکسٹریمسٹ ایلیمنٹ سے ہے, لیکن اس سے بڑھ کے ان کی جو ہے وہ کرد ایلیمنٹ سے ہے. اور ہم ایک جو رجحان دیکھ رہے ہیں جو ہم نے یمن میں بھی دیکھا اور جو سعودی کا رسپانس ہے اور جگہوں پہ بھی نظر آ رہا ہے کہ جو ایلائز ہیں وار اگینسٹ دا ٹیرر وہ اب لگتا ہے کہ ٹھیک ہے وہ مغرب کے ساتھ تعاون بھی کر رہے ہیں ایک وائڈر وار آن ٹیرر میں, لیکن ایک اس کے ساتھ ساتھ وہ پرائیورٹی ان دشمنوں کو بھی دے رہے ہیں کہ جو ڈائریکٹلی ان کے لیے خطرہ ہیں ان ممالک کے لیے. تو اس میں یہ نیشنلسٹ فورسز جو ہیں وہ ابھر کے سامنے آ رہی ہیں کہ جو کہ ان کی نیشنل انٹیگریٹی کے لیے خطرہ ہے. تو یہ کرد کے ساتھ جو ایلیمنٹ چل رہا ہے ترکی میں, سیریا میں اور اس علاقے میں, یہ اس سے جڑا ہوا ہے, اور اسے الگ کر کے ہمیں سمجھنا مشکل ہوگا.
اچھا, تو ایران کے وزیر خارجہ جواد ظریف کو ترکی کے دورے پر جانا تھا, یہ جسے اہم بھی قرار دیا جا رہا تھا گزشتہ دنوں, کل کے پروگرام میں ہم نے اس کے بارے میں بات بھی کی تھی کافی تفصیل کے ساتھ, لیکن ترک حکام نے اب یہ بتایا ہے کہ اس دورے کو ملتوی کر دیا گیا ہے. منظر آپ مجھے یہ بتائیے گا, اس دورے کے ملتوی ہونے کی اگرچہ انہوں نے وجہ تو نہیں بتائی, آپ مجھے یہ بتائیے گا کہ ایران کے وزیر خارجہ کا ترکی کا یہ دورہ اتنا اہم کیوں قرار دیا جا رہا تھا, اور اس کے ملتوی ہونے کی وجوہات آپ کیا دیکھتے ہیں؟
جی, یہ انتہائی اہم دورہ تھا, کیونکہ جب اب سینکشن تقریباً ختم ہونے والی ہیں ترکی کے اوپر سے, تو ایران کے اوپر سے, تو ترکی اور ایران کی جس میں ہسٹوریکلی ٹریڈ چلتی تھی, اور ارلیئر اگر ہم دیکھتے ہیں تو آر سی ڈی بھی تھا اور ایکو کے نام سے بھی ایک آرگنائزیشن بنی تھی جس میں کہ ترکی, ایران اور پاکستان بھی تھے, تو یہ بہت امپورٹنٹ تھا کہ اگر ایران کے جو فارن منسٹرس ہیں ان کے ساتھ اچھے تعلقات رہیں. لیکن موسٹ پرابلی ترکی کے اندر جو سچویشن ابھی کریٹ ہوئی ہے, اگر ہم غور کرتے ہیں تو ان کے اوپر جو حملہ ابھی جو ہوئے ہیں ریسنٹلی, ان میں نہ صرف الٹرا رائٹ, کیونکہ یہ جو گورنمنٹ ہے اس وقت سٹنگ گورنمنٹ ہے ترکی کی, یہ سینٹر رائٹ کی گورنمنٹ ہے, تو ان کے اوپر جو داعش ہے ان کی طرف سے بھی حملہ ہو رہا ہے, دوسری طرف ہم دیکھتے ہیں پی کے کے جو نیشنلسٹ ہیں وہ بھی ان پہ حملہ آور ہو رہے ہیں, اور تیسری طرف ہم دیکھتے ہیں تو جو دو لڑکیاں جنہوں نے حملہ کیا تھا وہ الٹرا لیفٹ کی ہیں. تو ترکی جو ہے وہ اس وقت ایک سچویشن میں پھنس گیا عجیب سی. تو میرے خیال میں جو اس وقت انہوں نے ڈیلے کیا ہے اور کینسل کیا ہے دورہ, اس کی ریزن جو ہے سب سے زیادہ یہ بنتی ہے کہ اس وقت وہ فوکس رکھنا چاہتے ہیں اپنی اس وار کے اوپر, اور اتنی تینوں طرف سے جب اٹیک ہوا ہے تو پرائم منسٹر جو ہے اگر وہ اس وقت ان کا فوکس ہٹتا ہے تو یہ کافی ان کے لیے پولیٹیکلی کافی مشکل بن سکتی ہے. پروبیبلٹی اگر ہم دیکھتے ہیں غور کریں تو یہ کرد جو تھے ان کی ساتھ ڈسکشن چل رہی تھی کچھ دیر پہلے, اگر اس کو اردوغان نے خود ہی کینسل کیا تو پرائم منسٹر اردوغان کا میرے خیال میں یہ کینسل کرنے کا ریزن یہ بھی ہو سکتا ہے کہ ان کی اپنی پاپولیرٹی گراف نیچے جا رہا تھا, اور اب اگر اس طرح کی وار یا کوئی ایسی سچویشن بنتی ہے اور وہ اسٹرانگ مین کے طور پہ نکلتے ہیں اس میں سے, تو ان کے پاپولیرٹی گراف کافی اوپر چلا جائے گا. تو ایک یہ بھی تھیوری ہے کہ اس ریزن کی وجہ سے انہوں نے یہ جو ڈسکشن تھی کرد کے ساتھ وہ ختم کی تھی, جس کی ریئیکشن میں یہ اٹیکس ہوئے تو کردوں کی طرف سے. तो ये एक सॉर्ट ऑफ डबल एज सोर्ड जरूर बनती है. लेकिन जो जहां तक ईरान के इनका फॉरेन मिनिस्टर का ताल्लुक है, तो ये मेरे ख्याल में कि डिले हुआ अगर अल्टीमेटली कैंसिल नहीं होगा और एट सर्टेन पॉइंट ऑफ टाइम इनको मिलना ही पड़ेगा.
लेकिन तुर्की को साथ जी मुलतवी करने की बात कह रहे हैं, कैंसिल करने की बात तो नहीं करी.
जी जी, तो ये जो है तुर्की अभी जो नया अलायंस नजर आता बनता नजर आ रहा है, तो उसके अंदर तुर्की और ईरान जो है इकोनॉमिकली इनको अपने एक दूसरे को क्लोज रखना बहुत जरूरी है.
अच्छा आरिफ साहब, आप बताइएगा, अमेरिका ने तुर्की का जो इंसिरलिक फौजी अड्डा है उस पर अपने F-16 तैयारे भिजवा दिए हैं, तैनात कर दिए गए हैं, 6 तैयारे वहाँ पहुँच गए हैं. तुर्क हुकूमत ने गुज़श्ता माह दाइश के ख़िलाफ़ जो फौजी कार्रवाइयाँ थीं उनके लिए अपना ये फौजी अड्डा अमरीका के हवाले करने का अब ऐलान किया है. हालाँकि इससे पहले एक अमरीका की तरफ से काफ़ी दबाव भी था इस सिलसिले में. ये तैनाती कितनी अहम आप समझते हैं और दाइश के ख़िलाफ़ जंग में ये कितनी मौसर साबित हो सकती है?
नहीं, मौसर तो साबित हो सकती है क्योंकि ये एक स्ट्रेटेजिक बेस है, तो उस वजह से जो कार्रवाइयाँ वो इफ़ेक्टिव तरीके से की जा सकती हैं वहाँ से दाइश के ख़िलाफ़. लेकिन ये है कि ये तुर्की का इस स्टेज में वॉर ऑन टेरर के अंदर शामिल हो जाना मेरे ख्याल ज़्यादा इम्पोर्टेंट ये बात है, जिसके सिलसिले में जिसके साथ जुड़े हुए जो मामलात हैं अब वो नज़र आ रहे हैं कि तुर्की का पूरी तरीके से वॉर ऑन टेरर में शामिल हो जाना. और उसमें अब बातें आ रही हैं कि एक नो फ्लाई जोन भी बनाया जाएगा या बफर जोन बनाया जाएगा जो कि सीरिया और तुर्की के दरमियान होगा, शायद 60 माइल्स की बात की जा रही है. उस पर की भी कल बातचीत आई. लेकिन जो इसमें ज़्यादा तश्वीश की बात वो है मगरब की तरफ से, अमेरिका की तरफ से, वही है वही वाला एलिमेंट है कि PKK और YPG जो कि बड़े इफेक्टिव एलिमेंट्स हैं दाइश के ख़िलाफ़, तो वो जो तुर्की के ख़िलाफ़ जो कार्रवाई जो तुर्की ने कार्रवाई की है वो वेस्टर्न स्ट्रेटजी को एक किस्म का असर पहुंचा रही है, उसको शॉर्ट सर्किट कर रही है. तो यहाँ कल वाशिंगटन में भी तबसरे चलते रहे कि ये तो हमारी स्ट्रेटजी को एक किस्म का कॉम्प्लिकेट कर रहा है. तो ये अभी मुस्तकबिल में देखा जाएगा कि ये अब किस तरह से प्ले आउट होता है. अब तुर्की ने जो ही मुआहदा साइन हुआ है उसके साथ ही एग्रीमेंट हुआ है बेस का और वाइडर जो कॉपरेशन है तुर्की की तरफ से, तो उन्होंने पहली कार्रवाइयों में कुर्द्स के खिलाफ ही ऑपरेशंस किए हैं. तो जाहिरी बात है वही जो बात मैं पहले कह रहा था कि तुर्की की फोकस ज़्यादा उन एलिमेंट्स पे पहले है प्रायोरिटी में देखा जाए तो, और दूसरे लेवल पे शायद दाइश के खिलाफ जो है वो खतरात को काउंटर करना भी है. लेकिन उनकी तरफ से डिसीजन हो गया है कि वो साइड पर नहीं बैठ सकते, खतरात इतने बढ़ रहे हैं कि उन्हें भी अपने हाथ में चीज़ें लेनी पड़ेंगी और वो जो अब कर रहे हैं तुर्की.
अच्छा, बहुत बहुत शुक्रिया आरिफ अंसार साहब का हमारे साथ थे. अभी अब बस आखिरी सवाल है हमारा मंजर वसीम साहब, आप ये बताइएगा कि तुर्क हुकाम के मुताबिक तुर्की की सरहद से मुतसिल शामी इलाकों में दाइश के खिलाफ मुश्तरका फौजी कार्रवाइयों में ज़ाहिर अमरीका के साथ शामिल हो जाएंगे. कुछ अर्सा पहले ये बात जब हुई हमने उस वक्त भी इसके ऊपर बात की थी, लेकिन अभी आरिफ अंसार साहब भी इस तरफ बात कर रहे थे. आप ये फरमाइएगा कि ये जो जारी इत्तेहाद है अमरीका की क़्यादत में जो जारी इत्तेहाद था, अब इसमें जब तुर्की भी शामिल हो गया है तो इस मौजूदा सूरत में क्या तवक्कुआत रखी जा सकती हैं, किस हद तक ये सूदमंद साबित होगा? आखिरी हमारे पास 1.5 मिनट.
जी, तुर्की को सबसे पहले तो ये था कि एक रिलक्टेंटली ये इस वॉर के अंदर आ रहे थे, और किसी भी वॉर के अंदर इस तरीके से रिलक्टेंटली जब भी आप हिस्ट्री में देखते हैं कोई भी मुल्क आया तो उसको नुकसान ही हुआ और अल्टीमेटली उसको उस जंग के अंदर खींच लिया गया है. तुर्की ने इस ये जो अब अमेरिका के साथ कोलेशन सी बनाने की कोशिश कर रहे हैं, लेकिन इंटरनली तुर्की के अंदर काफ़ी डिसेंट पाया जाता है और अमरीका के साथ ज़्यादा क्लोजनेस को पसंद नहीं किया जाता. अब सिचुएशन ऐसी कि तुर्की के ताल्लुकात सऊदी अरब के साथ भी कुछ देर पहले तक तो ठीक थे और जिसकी वजह से वो हार्डलाइनर्स को सपोर्ट कर रहे थे. अब तुर्की को बहुत क्लियर कट पॉलिसी करनी पड़ेगी कि उसको कि वे डज इट स्टैंड. ये नहीं हो सकता कि थोड़ा थोड़ा हर एक को खुश करने के लिए हर एक के साथ थोड़ा थोड़ा एक्शन करें. बहुत क्लियर कट उनको सबसे पहले अपने मुल्क के लिए बारे में देखेंगे. मोस्ट प्रॉब्ली अल्टीमेटली ये होगा कि जहाँ तुर्की के इंटरेस्ट आते हैं वहीं पर उसको स्टैंड लेना पड़ेगा, और मोस्ट प्रॉब्ली ये इस जंग के अंदर तुर्की जो है वो सक इन किया जा रहा है, और अल्टीमेटली मेरे ख्याल में उनको सपोर्ट जो चाहिए होगी वो और मुल्कों سے بھی چاہیے ہوگی, اور اگر تو مغربی ممالک کی سپورٹ لے گا تو کافی مشکل ان کے لیے آسانی نہیں ہوگی, زیادہ مشکل بنے گی میرے خیال میں. تو ترکی کو اس جنگ کے اندر اب جس طرح زیادہ کھینچا جا رہا ہے, پل کیا جا رہا ہے, تو موسٹ پروبیبلی ترکی کو ایکشن لینا پڑے گا. اور آج جس طرح بفر زون کی بات کر رہے ہیں تو کم از کم نو فلائی زون اور اس طرح کے ایریاز ان کو ڈیفائن کرنے پڑیں گے.
بہت بہت شکریہ لندن سے منظر وسیم, اور یہاں امریکہ سے واشنگٹن سے پولی ٹیک کے سینئر ریسرچر اور ایگزیکٹو ڈائریکٹر عارف انصار ہمارے ساتھ تھے. اور اس کے ساتھ ہی ہمارے پروگرام جہاں رنگ کا وقت بھی اب ختم ہوتا ہے. بہجت آپ سے اجازت چاہتی ہے. میرے ساتھ پروڈیوسر انجم ہیرلڈ گل اور اکبر نقوی تھے, اور ہمارے انجینئر تھے راب میکلین اور سیڈرک فرینکلن. بہجت آپ سے یہ پروگرام ختم کرنے کی اجازت چاہتی ہے. میری آپ سے پھر ملاقات ہوگی. ہمارے پروگراموں کو سنتے رہیے, ہم سے رابطے میں رہیے. اب اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی کرتے ہیں.